خود آیت اللہ حافظ بشیر نجفی جو کہ خود اس کے جائز ہونے کے قائل ہیں، وہ بھی اویسے قرآنی کے متعلق جب ان سے فتویٰ لیا گیا تو انہوں نے کہا کہ دانت توڑنے کا واقعہ کسی صحیح سند سے ثابت نہیں، اگرچہ پاکستان میں بہت مشہور ہے لیکن یہ صحیح سند سے ثابت واقعہ نہیں. کہ حضرت اویس قرآنی کو جب پتہ چلا کہ جنگ احد میں پیغمبر اسلام کے دانت ٹوٹ گئے ہیں تو اس پر انہوں نے اپنے سارے دانت توڑ لیے. سارے دانت توڑے تو کتنا خون اس سے نکلا ہوگا، تو اس کا مطلب ہے کہ جسم سے خون نکالنا جائز ہے. نہیں، یہ والی دلیل نہیں، یہ اول تو ہماری کسی معتبر کتاب کے اندر پائی بھی نہیں جاتی. اور جب اچھا ہاں، جو مورد بحث ہے جس پہ باقاعدہ ہمارے علماء میں ایک بحث ہے، اویس قرآنی والی بات نہیں، کیونکہ اگر بالفرض اگر ہوتا بھی تو ہمارے لیے ویسے حجت نہیں بننا تھا، کیونکہ صحابی کا عمل ویسا حجت نہیں کہ ویسے قرآنی نے اگر کوئی کام کیا تھا تو وہ آپ کے لیے حجت ہو جائے. ہمارے لیے تو آئمہ کا حجت ہوتا ہے یا قول فعل تقریر کے ذریعے حجت بنتا ہے. کیا جنگ احد میں پیغمبر کے دندان مبارک شہید ہوئے بھی تھے یا نہیں ہوئے تھے؟ یہ ہے ایک بحث. اچھا، کچھ روایات ایسی ہیں جس میں منع کیا گیا، امام سے پوچھا گیا، امام نے کہا کہ نہیں شہید نہیں ہوئے تھے ان کے دانت. لیکن کچھ روایات میں اور بہت معتبر کتابوں کے اندر ہے کہ نہیں پیغمبر کے دانت شہید ہوئے تھے جنگ احد میں. اور آیت اللہ ناصر مکارم شیرازی سے ایک استفتہ بھی کیا گیا تھا، انہوں نے ایک اور بات کہی اس کے اندر، کہا کہ انہوں نے اپنے دانت اویس قرنی نے توڑے نہیں تھے، بلکہ جب انہوں نے سنا تھا کہ پیغمبر کے دانت اس میں شہید ہوئے ہیں تو ان کے دانت میں درد ہونے لگا تھا اور ان کے دانت خود سے اکھڑ گئے تھے، اور انہوں نے خود سے نہیں توڑا تھا بلکہ ان کے دانت خود سے اکھڑ گئے تھے. یعنی بعض اوقات غم کی کوئی کیفیت ہوتی ہے کوئی بھی وجہ، تو انہوں نے کہا کہ یہ اس میں ایک بات ہے. اور اسی طریقے سے جو لوگ اس کو بالکل رد کر دیتے ہیں، ہم دیکھتے ہیں کہ سوشل میڈیا پہ بیٹھے ہوئے بہت سارے افراد کہتے ہیں بالکل یہ غلط بات ہے کہ پیغمبر کے دانت مجروح ہوئے تھے. باقاعدہ خود جو تفسیر نمونہ ہے اس میں آیت اللہ ناصر مکارم شیرازی اور پورے گروپ نے جو تفسیر لکھی ہے اس کے اندر یہی ہے کہ یہاں تک کہ پیغمبر اکرم کی پیشانی زخمی ہو گئی اور آپ کے دو دندان مبارک بھی شہید ہوئے. باقاعدہ تفسیر نمونہ کے اندر خود بھی یہ بات موجود ہے. اور آیت اللہ ناصر مکارم شیرازی کی جو اپنی آفیشیل ویب سائٹ ہے اس کے اندر بھی یہ جملہ آیا کہ بدندان شکستہ و پیشانی مجروح، پیغمبر جو ہے وہ میدان احد کے اندر موجود رہے، یعنی ان کے دانت بھی ٹوٹے تھے اور پیشانی بھی زخمی ہوئی تھی. اور محسن قراتی جو کہ بہت زیادہ درس قرآن وغیرہ دیتے ہیں، ان کے بھی اپنے ایک درس کے اندر باقاعدہ جو ان کے درس چھپے بھی ہیں اس میں بھی ایک در جنگ احد دندان پیغمبر شکستہ شد اور جو ہے لب و دندان سے ان کے خون آیا، یہ بھی انہوں نے اپنے اس کے اندر لکھا ہے. تو بہرحال، اور ابو طالب مومن قریش جو اللهم صل علی محمد وعلى محمد، اس کے اندر بھی ہے کہ جب یہ انکا لا تہدی من احببتا والی آیت اس کے ضمن کے اندر ہے کہ یہ آیت احد کے دن اتری جب رسول خدا کا دندان مبارک شہید ہوا اور چہرے پر زخم آیا. یعنی اس کا مطلب ہے کہ یعنی بہت معتبر کتابوں کے اندر ہماری بات موجود ہے کہ پیغمبر کے دندان مبارک شہید ہوئے. البتہ ایک روایت ہے جس میں منع بھی کیا گیا ہے. اب یہ علماء کی ساری بحثیں ہیں جس کے اندر عام لوگوں کو اس میں دخل دے کر یک طرفہ طور پر، جیسے میں نے شروع میں کہا تھا، لوگ یک طرفہ تحقیق پیش کرنے کے عادی ہو گئے. مثلا انہوں نے صرف یہ والی حدیث لکھی کہ ثابت نہیں ہے، دیکھیں پیغمبر نے، امام نے یہ کہا ہے کہ یہ چیز، تو اس کے برخلاف روایتیں بھی ہیں جس پہ علماء نے اپنا استناد رکھا ہے اور اس کو ثابت کیا ہے. تو یہ ایک لحاظ سے لوگوں کو دھوکہ دینے والی بات ہو جاتی ہے. جب بھی عام افراد کو اجتہاد کرنا حرام ہے ان کے لیے، ہم آپ کے لیے کہ ہمارے ہاتھ کوئی، جس طرح کہا جاتا ہے نا بندر کے ہاتھ میں جو وہ ادرک لگ گئی تھی تو پنساری بن بیٹھا، تو ہمارا بھی یہ ہوتا ہے کہ ایک آدھ کوئی حدیث ہاتھ لگ جائے تو ہم سوچتے ہیں کہ پورا سپر اسٹور اب ہمیں کھول لینا چاہیے. خیر، اچھا ایک اور ہے جو کہ زنجیر زنی اور قامہ زنی کے لیے دلیل کے طور پر عام عوام جو چیز پیش کرتی، نہج البلاغہ پیش کرتے ہیں. مثلا دیکھیں جہاں غلطی ہوگی، چاہے جائز قرار دینے والے غلطی کریں، وہ ہم سب کی وہ کر رہے ہیں کہ مثلا امام نے فرمایا یہ میرے وہ بھائی تھے جو دنیا سے گزر گئے، اب ہم حق بجانے بھی اگر ان کی دید کے پیاسے ہوں اور ان کے فراق میں اپنی بوٹیاں کاٹیں. دیکھیے نہج البلاغہ کے اندر بوٹیاں کاٹنے کا تذکرہ ہے، تو اگر ہم زنجیر زنی کے ذریعے اپنے جسم کی بوٹی کاٹ لیتے ہیں تو اس سے، یہ دلیل نہیں. بہت ساری چیزیں کچھ علماء کہتے ہیں کہ وہ محاورے کے طور پر ہوتی ہیں، فراق میں بوٹیاں کاٹنا مثلا یہ اس طور پر نہیں ہوتا کہ جسم سے باقاعدہ چھری لے کے ایک ایک کر کے بوٹی کاٹی جائے، ان معنوں کے اندر نہیں ہوتا. تو یہ لوگ اس کے اندر عام طور پر پیش کرتے ہیں. ہاں، اب ایک چیز ہے، اب इसमें भी उलमा के दो ग्रोह हैं कि क्या कमाजनी से बेहतर नहीं कि इंसान ब्लड डोनेशन दे दे, खून का अतिया दे दे। बज़ाहिर बात अच्छी भी लगती है और कुछ मराजे ने कहा भी है, जैसे खुद आयतुल्ला नासिर मकारिम शिराजी ने अपने एक फतवा तो आपको कल दोबारा हम जो नेक्स्ट क्लास होगी उसके अंदर पूरा जिक्र करेंगे, वो ज्यादा इससे दिलचस्प क्लास बनेगी आप लोगों के लिए। उसमें आखिर में लिखते हैं कि इस काम के बजाय अपने खून को ब्लड सेंटर में हदिया कर रहे हैं और हम उन सब के लिए फिर दुआ करेंगे। ये बाकायदा उन्होंने लिखा है कि नहीं, लोगों को तरगीब दिलाई कमाजनी ना करें, इस काम को छोड़ें, इसकी जगह ब्लड डोनेट कर दें। ये भी एक बात हो गई। और फिर बहुत ज्यादा सोशल मीडिया पर ये वाली भी इस तरह की आई कि जनाब खून का पुरसा इस तरह से मत दो कि खून जमीन के ऊपर जाया हो जाए, बल्कि किसी को दे दो तो उसकी जिंदगी बहुत अच्छी बात लगती है कि हाँ एक इस तरह से काम आ जाए, एक नजरिया ये भी है। अच्छा, कुछ लोगों ने रहबर मौजम के नाम से भी इसको किया है, लेकिन ये किसी मोतबर हवाले से उनकी एडवाइस कि अपने खून गलियों में जाया करने से बेहतर है किसी मुस्तहिक मरीज को अतिया कर दें, हकीकी हुसैनी का यही अमल है, ये कहीं मोतबर जरिए से मिला नहीं। हो सकता है रहबर कह भी सकते हैं, जब नासिर मकारिम कह सकते हैं तो रहबर क्यों नहीं कह सकते हैं, वो तो मना भी करते हैं तो ब्लड डोनेशन देते हैं, ज्यादा शौक है तो किसी को, लेकिन ये साबित नहीं कि उन्होंने कहा है। तो आजकल ये भी चीज होने लगी है कि रहबर की तस्वीर लगाई और कोई भी जुमला, बल्कि अब तो अहादीस के साथ होने लगा है, अमीरुल मोमिनीन ने फरमाया और कोई भी जाली टाइप का, और जो फोन के ऊपर जो अहादीस आती है ये तो ज्यादातर मैंने गलत देखी, यानी वो पाई नहीं जाती है, किसी मुफक्किर का कॉल मंसूब करके अमीरुल मोमिनीन से या रहबर मौजम से इमाम खुमैनी से मंसूब करके चलाया जाता है, तो ये जरूर तहकीक कर लें। तो बहरहाल अगर वो कह भी दें तो कोई हर्ज नहीं था, वो अलग है। लेकिन एक दूसरा नजरिया भी है, देखिए वही है कि एक तरफा तौर पर ये तो एक है, इनका वैसे ही एहतराम है, बेहतरीन बात है और बज़ाहिर यानी अच्छी भी लगती है, लेकिन ये एक उनका नजरिया, लेकिन कुछ और मराजे का नजरिया भी है। वो फरमाते हैं कि रोजे आशूरा अतिया खून नेक अमल तो है लेकिन शायर हुसैनिया में शामिल नहीं। अच्छा, बाकायदा आयतुल्ला शेख जवाद तबरेजी उन्होंने कहा कि खून का डोनेशन देने का आजादारी सैयदुश्शुहदा से कोई ताल्लुक नहीं, अपनी जगह इसकी अहमियत है, बहुत अच्छा नेक काम है, लेकिन जैसे ऐसे ही जैसे हम कहें कि भाई आप मातम क्यों करते हैं, इसकी जगह आप ऐसा करें नमाज गुफैला पढ़ लें, भाई नमाज गुफैला अपनी अलग जगह है लेकिन हाथ के मातम का अलग है। आप कहेंगे अलम आप क्यों निकालते हैं, अलम के बजाय आप ऐसा करें कि नमाज शब पढ़ लें, तो भाई नमाज शब का एक अलग है, वो उसका अपना अलग इस्तेहबाब है, लेकिन इसका क्या ताल्लुक है अज़ाए इमाम हुसैन से। तो वो उलमा जैसे कि शेख जवाद तबरेजी हैं, उन्होंने भी ये बात कही कि नहीं, इसका कोई ताल्लुक अज़ाए इमाम से नहीं, अगरचे नेक अमल है। बल्कि किसी ने सवाल भी पूछा उनकी वेबसाइट पर ही कि बहुत सारे अशखास आशूरा मुहर्रम के दिन खड़े हो जाते हैं और लोगों को तरगीब दिलाते हैं कि वो खून का डोनेशन दें, तो क्या इस अमल का कोई सवाब है, तो उन्होंने कहा कि ये अमल शायर हुसैनिया से खारिज है, उसका कोई राब्त नहीं है अज़ाए इमाम हुसैन से। और फिर कुछ और बातें भी इस सिलसिले में कही हैं जो जरा सख्त किस्म की हैं। तो उसके बाद इसी तरीके से आयतुल्ला शेख शमसुद्दीन वाइजी, उनसे भी पूछा गया कि आप ये बताइए कि कौन सी चीज ज्यादा अफजल है कि हम खून का अतिया दें और उसका सवाब इमाम हुसैन अलैहिस्सलाम को हदिया कर दें, या कि हम कमाजनी करें अपने सर से खून निकालें। तो उन्होंने कहा कि इसमें कोई शक और शुबा नहीं कि बहरहाल ब्लड डोनेशन देना बहुत अच्छा सवाब का काम है और एक अमरे वलाई है, लेकिन इसका सवाब कमाजनी से अफजल है, यह बात मोहताज दलील है और इसकी कोई दलील नहीं। ये बाकायदा उन्होंने कहा, यानी एक दूसरा नजरिया ये भी है कि काम अच्छा है लेकिन इसका अज़ाए इमाम से कोई ताल्लुक नहीं। और आयतुल्ला हुसैन शाहरुद्दीन ने बाकायदा उनकी ऑफिशियल जो वेबसाइट है उसके ऊपर भी है कि उनसे पूछा गया कि क्या शायर हुसैनिया में इसका इंदराज हो जाएगा ब्लड डोनेशन का, उन्होंने कहा कि इसका इंदराज नहीं होगा, इसमें शुमार नहीं होगा, अगरचे खिदमत इंसानियत जरूर है लेकिन इसका शायर हुसैनिया से कोई ताल्लुक नहीं। और आयतुल्ला सादिक रूहानी ने भी ये बात कही कि इसका कोई ताल्लुक नहीं है, ये अलग से शायर हुसैनिया यानी खून निकालना और ब्लड डोनेशन देना इनका उस लिहाज से कोई ताल्लुक नहीं है और ये अलग अलग चीजें हैं, और ब्लड डोनेशन शायर हुसैनिया में शामिल नहीं जबकि जिस्म से खून निकालना शायर हुसैनिया में, ये उनका फतवा है। और इसी तरीके से शेख जवाद तबरेजी ने यह बात कही थी कि ब्लड डोनेशन ये शायर हुसैनिया से और अज़ाए इमाम से खारिज है। اور آیت اللہ مرزا جواد تبریزی نے الگ سے کتاب جو ان کی شاعر حسینی ہے اس میں کہا کہ خون کا عطیہ دینے کا عزاداری سید الشہداء ان کے مصائب پر رنجیدہ ہونے سے کوئی تعلق نہیں. اور آیت اللہ سعید الحکیم کا بھی یہ نظریہ ہے کہ ضرر کے بغیر قمع زنی میں فضیلت و ثواب ہے اور ہمارے لیے ممکن نہیں کہ اس کے ثواب کا موازنہ مقابلہ دوسرے نیک امور سے کرے اس کے ثواب سے. وہ الگ چیز ہے, یہ الگ چیز ہے, یعنی دو الگ الگ یہ نظریات بن رہے ہیں. اچھا کبھی بھی یہ بات یاد رکھ لیجئے کہ نا آج کل ایک چیز اور ہونے لگی, اس سے تھوڑا سا ہوشیار رہنے کی ضرورت ہے. وہ یہ کہ لوگ کہہ رہے ہیں کہ بھائی اس عزاداریوں کا بھی کیا اس کا فائدہ کیا ہے, اس سے کہیں بہتر نہیں کہ ہم سیمینار کریں, ہم ورک شاپس کریں, ہم درس منعقد کریں, اس طرح کی چھوڑیں ان چیزوں کو, بلا وجہ اس میں اتنا پیسہ بھی خرچ ہوتا ہے, تو اس سے بہتر ہے یہ زیادہ کنسٹرکٹیو اور پروڈکٹیو کام ہے. اچھا امام خمینی کے دور میں بھی یہ چیز ہوتی تھی, ان کو لوگ سجیشن دیتے تھے کہ اس جلوس کو کرنے کی کیا ضرورت ہے, اس کی جگہ ہم لانگ مارچ نہ کر لیں. امام خمینی نے باقاعدہ جو وائزین قوم تھے اور مجالس پڑھنے والے ان سے خطاب کیا تھا, اور خطاب میں امام خمینی نے فرمائی تھی یہ چیز کہ شیاطین ہمیں دھوکہ دے کر ہم سے عزاداری امام حسین چھیننا چاہتے ہیں, یوم عاشورہ جلوس عزم میں کسی تبدیلی کا سوچنا بھی مت, ان جلوسوں کو کسی قسم کے لانگ مارچ کی شکل مت دینا, انہیں اپنی سابقہ روش اور روایات کے مطابق اسی سینہ زنی ماتم اور نوحہ خوانی کے ساتھ, بلکہ اگر ہو سکے تو سابقہ روایت سے بھی زیادہ پور عظمت طریقے سے برقرار رکھا جائے. یہی کامیابی کا راز ہے. لانگ مارچ ایک الگ سیاسی مقام ہے, اسے جلوس عزا سے الگ رہنے دیں. یہ باقاعدہ امام خمینی نے اس سلسلے میں اپنے جملے ارشاد فرمائے. تو ریپلیسمنٹ والی جو چیز ہے نا کہ اس کو چھوڑ کے اس کو کر لیں, اس میں علماء کے کم سے کم بلڈ ڈونیشن والے میں دو گروہ بن گئے ہیں. آیت اللہ ناصر مکارم تو اس کی تاکید کرتے ہیں کیونکہ وہ خود اس کو حرام بھی کہتے ہیں ظاہر قمع زنی وغیرہ کو, اور رہبر معظم کا ثابت نہیں ہے, ہو سکتا ہے کہا ہو لیکن اس کا کوئی ریفرنس نہیں مل سکا ہے کب انہوں نے اس کو کہا ہے. لیکن جو اور علماء اور مراجع ہیں وہ کہتے ہیں اس کا کوئی تعلق اس سے نہیں ہے, الگ سے ایک نیک کام ہے, چاہیں تو کریں چاہیں تو نہ کریں. لیکن اچھا اب اس میں ایک فوراً سوال ہوتا ہے کہ آپ نے کہا کہ بلڈ ڈونیشن شاعر حسینیہ میں نہیں ہے, یعنی امام حسین کی عزاداری کے فروغ کے ان عوامل میں سے نہیں ہے, تو کیا قمع زنی شاعر حسینیہ میں ہے؟ یہ لوگوں کا سوال ہے کہ آپ نے کہا کہ بلڈ ڈونیشن شاعر حسینیہ میں نہیں, تو شاعر حسینیہ میں کیا قمع زنی ہے؟ اس پہ علماء, کچھ علماء کہتے ہیں کہ نہیں ہے اور کچھ ایسے ہیں جو کہتے ہیں کہ ہاں ہے. آیت اللہ شیخ اسحاق فیاض جب ان سے یہ بات پوچھی گئی جو بھی ڈنمارک والی جو بات آئی تھی, تو انہوں نے یہی تو کہا تھا اس کے اندر, تدبیر از شاعر حسینی شدہ است و جائز است و مان ندارت. تو کہہ رہے ہیں کہ تدبیر جو ہے قمع زنی شاعر حسینیہ میں. اور اسی طریقے سے آیت اللہ صادق روحانی نے بھی یہ بات کہی ہے کہ تدبیر جو ہے شاعر حسینیہ میں سے, اور بہت تاکیدی اعمال میں سے ہے, تو ان کے نزدیک شاعر حسینیہ میں ہے. اور یہی آگے چل کر ایک اور فتوے کے اندر بھی انہوں نے اس بات کو ذکر کیا. آیت اللہ حافظ بشیر بھی کہتے ہیں کہ ہم نے تو کئی دفعہ یہ بات کہی ہے کہ بہترین شاعر حسینیہ میں سے. اب لوگ یہ کہتے ہیں کہ بھائی زمین پر جو ضائع ہو جاتا ہے تو اس سے بہتر نہیں کہ اس کو ضائع نہ کریں, کہیں اور کام آ جائے. تو دیکھیے ایک اول تو یہ کہ یہ جو زمین پہ ضائع ہوتا ہے یہ اتنا زیادہ نہیں ہوتا, کیونکہ عام طور پہ جو ہوتا ہے چند سی سی جسے کہا جائے ہمارے سامنے دو ایک دو سرنجز کے اندر جتنا خون نکلتا ہے, وہ پھیل ویل کے چہرے پر جسم پہ کپڑوں پہ آ جاتا ہے تو آپ کو بہت لگتا ہے, لیکن وہ تو پوری ایک بوتل وغیرہ خون کی دی جاتی ہے, وہ بھی چاہے تو کوئی بالکل دے سکتا ہے, کار ثواب ہے اس کے اندر. اچھا لیکن علماء یہ کہتے ہیں کہ جو اس کے قائل ہیں کہ اس سے کہیں زیادہ خون تو جو ہے وہ حجامہ کے اندر جو ہے وہ نکل جاتا ہے جسم سے. عام طور پہ جو لوگ آج کل شوقیہ بھی حجامہ کرواتے ہیں, کچھ اپنے سکون کے لیے حجامہ کرواتے ہیں, کوئی بیماری نہیں ہوتی تب بھی حجامہ کرواتے ہیں, تب بھی تو اس میں تو آپ نہیں کہتے کہ حجامہ کرانے کی کیا ضرورت ہے, اس کی وجہ بلڈ ڈونیشن جا کے دے دیں. نہیں, ایک الگ چیز ہے حجامہ. تو اسی طریقے سے وہ کہتے ہیں کہ ٹھیک ہے بلڈ ڈونیشن یہ اچھی چیز ہے. کچھ علماء کہتے ہیں کہ اگر آپ کو بلڈ ڈونیشن کرنا ہے آپ ایسا کریں کہ ولادت امام حسین کے دن بلڈ ڈونیشن دیں, اور عاشورے کے روز قمع زنی کر کے شاعر حسینی کو زندہ کریں. یہاں اسلام زندہ ہو رہا ہے, وہاں کوئی شخص زندہ ہو رہا ہے بلڈ ڈونیٹ دے کے, اور ایک جگہ اسلام کو وہ کہتے ہیں کہ زندہ کر دیں. دونوں طرف کی باتیں علماء کے اندر دلائل کے ضمن کے اندر پائی جاتی. تو اچھا پھر وہ لوگ جو کہ کہتے ہیں کہ جناب آپ جو کہتے ہیں کہ ہمیں بلڈ ڈونیشن ہم دے دیں, جو قمع زنی کرتے ہیں وہ بلڈ ڈونیشن کیوں نہیں دیتے, تو وہ کہتے ہیں قمع زنی کرنے والے یہ کہتے ہیں کہ بھائی 0.5% ہم لوگ قمع زنی کرتے ہیں یا 1% کرتے ہوں گے, ये जो 99% अफराद जो कम आदनी नहीं करते हैं, ये ब्लड कैंपों को जाकर क्यों नहीं भर देते हैं ब्लड डोनेशन देने के लिए, इन्हें चाहिए ये जाकर भर दें। लेकिन ये देखते हैं कि वो हम पे एतराज भी कर रहे हैं, वो लोग ये कहते हैं, और ये खुद भी जाकर ब्लड डोनेशन नहीं देते नजर आते हैं, बहुत ही कम तादाद होती। अच्छा, कुछ लोग इसमें एक बात और कहते हैं कि जनाब क्या बेहतर नहीं है कम आदनी खुद अपने ऊपर करने के बजाय जालिमों के सर पर कम आदनी करें आप जाके। तो बल तो पहले तो वो जालिम लेके आई, हम बताएंगे कि इनके ऊपर कम आदनी करनी है, वो लोग उनकी तरफ से मैं जो है वो दे रहा हूं, उनका जो जवाब है वो आपको नकल कर रहा हूं। क्योंकि लोग ये कहते हैं कि जनाब, बाकायदा एक मुफक्किर को मैं देख भी रहा था टीवी पे, वो ये कह रहे थे कि रूस में एक आलिम को फांसी दी जा रही थी आशूर के रोज, रूस में नहीं, रूसी किसी जगह पर काबिज थे और वहां पर एक आलिम को फांसी दी जा रही थी और आशूर का रोज था, और उससे चंद किलोमीटर के फासले पर अजादारा ने इमाम मजलूम कमाजनी कर रहे थे, वहां पे फांसी हो रही थी और ये यहां पर कमाजनी में मसरूफ थे, अगर ये अपने कमा लेकर जालिमों के ऊपर चले जाते तो आलिम को फांसी से बचाया जा सकता था। तो अब इसकी भी देखिए, ये वाली दलीलें देना और इस तरह की तंज ये भी मुनासिब नहीं। इससे लोगों में क्या होता है, लोग कहते हैं कि ठीक है वो कमाजन तो वहां चले जाने चाहिए थे, लेकिन वो ये कि उस जमाने में सोचिए, जब अभी 0.5% है तो उस जमाने में शायद 0.1% कर रहे होंगे, जो पुरानी बात आप बता रहे हैं, तो वो 99.8% अफराद जो कमाजनी नहीं कर रहे थे उन्होंने जाके सालिम को क्यों नहीं बचाया। तो फिर वही बात हो जाती है कि जनाब ये दोनों तरफ की इस तरह की बातें हैं, तो ये इसमें हमें कोशिश करनी चाहिए कि एक दूसरे पर इस तरह के तंज भी ना करें, क्योंकि एक तरफ होता है तो दूसरी तरफ से भी जवाब आता है, आप कुछ कहते हैं तो वहां से भी जवाब आता है, तो दोनों में फिर आपस में लड़ाई झगड़ा होने वाला होता है। और ये ऐसी चीजें हैं जो मराजे में से कोई भी नहीं कह रहा है कि कमाजनी उनके सर पे जाकर मार दो, फला यूं कर दो, ये लोगों ने अपनी तरफ से कुछ इस अंदाज की चीजें इसमें करनी शुरू कर दी है, तो जाहिर है उसका रद्द भी आ जाता है, तो फिर आपस में झगड़ा बढ़ता है, तो सिर्फ हल वही निकलता है कि इंसान अपने मुज्तहिद के फतवे की तरफ लौट कर वापिस आ जाए। अच्छा, बहुत से लोग ये भी कहते हैं कि जनाब ये जख्म तो यजीदी फौज ने लगाए थे, ये खून तो उन्होंने बहाया था, फिर आप अपना खून क्यों बहा रहे हैं। तो वो लोग जो मुखालिफिन है वो कहते हैं कि भाई इस तरह तो अगर आप कहें कि तो इमाम हुसैन को जो मगमूम किया था वो भी यजीदी फौज ने किया था, तो हम गम क्यों मनाते हैं, और भूखा प्यासा तो यजीदी फौज ने रखा था, तो हम उस दिन फाका क्यों करते हैं। तो बहुत सारे इस तरह की ना आपस में ये लड़ाई झगड़ा और ये सब कुछ जो है वो हो रहा होता है आपस में, और ये मुनासिब नहीं है। आपने देखा अभी इसमें दो बहुत अहम पहलू यहां पर बाकी रह गए, वो दो अहम पहलू क्या हैं, जो कि जाहिर है अगली क्लास में आएंगे, लेकिन इंशाल्लाह जब अगली क्लास पूरी खत्म होगी और आपके सामने तमाम चीजें और पहलू आ जाएंगे तो आप बहुत हद तक इस मसले को समझने के काबिल हो जाएंगी। और वो एक पहलू ये है कि ठीक है कि जब रहबर मौजम ने इसमें फतवा भी दे दिया है और हुक्म भी दे दिया है, तो हुक्म क्योंकि सब पर मानना वाजिब हो जाता है जो उनके मुकल्लिदीन नहीं है, तो फिर ये बहस ही खत्म हो जानी चाहिए थी कि दीगर मराजे के फतवे जो है सिलसिले में क्यों बयान किए जाएं और क्यों ये कहा जाए कि हर शख्स अपने मुज्तहिद के फतवे पर अमल करे। तकरीबन आधे घंटे के उसके फिकही मसाइल का एक डिस्कशन होगा कि रहबर का जो हुक्म है उसकी नौयत क्या है, उसकी एप्लीकेशंस कहां कहां पर होती हैं, उस सिलसिले में मुज्तहिदीन जो दीगर हैं उनके नजरियात क्या हैं, ये अगली दफा इंशाल्लाह पूरा बयान होगा। और इसके अलावा खुद मराजे के अपने कुछ ऐसे वीडियोज हैं जो आप बराह रास्त उनके अपने मुंह से उनका वो नजरिया सुनेंगी कि वो खुद इस सिलसिले में क्या कहते हैं, तो वो बहुत अच्छा आप लोगों के लिए हो जाएगा कि आप बजाय कि किताब के अंदर कोई चीज पढ़ें, आपको खुद ही ये चीज वाज़े तौर पर पता चल जाएगी। तो यहां पर हम अपनी गुफ्तगू रोकते हैं, आप लोगों की हिम्मत की दाद देनी चाहिए कि 3 घंटे आप लोगों ने बैठकर इस सकील गुफ्तगू को सुना है। हाँ, लेकिन ये कि इंशाल्लाह पूरी कोशिश होगी कि अगली दफा इस तरह से किया जाए कि पूरा अगले दफा भी इसी तरह 3 घंटे की नशिस्त है, माजरत है आप लोगों के साथ, लेकिन उसमें यह होगा कि मुकम्मल तौर पे मसला आपके सामने क्लियर हो जाएगा और आपको पता चल जाएगा कि आपकी शरई जिम्मेदारी क्या है। वसल्लल्लाहु अला मुहम्मदिन व आलिहि तय्यिबीन अत्तहीर। अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम, अल्हम्दुलिल्लाहि व कफा व सलामुन अला इबादिहिल लदीन इस्तफा दुरूद भेजिए मोहम्मद व आलिहि मोहम्मद। زنجیر و قمع زنی میں اختلاف فتویٰ اور ہماری ذمہ داری کے عنوان سے یہ آج ہمارا دوسرا درس ہوگا. شکریہ. اچھا, بغیر کسی تمہید میں جائے گفتگو براہ راست شروع کر دی جائے تاکہ وہیں سے اس کا اتصال ہو جائے جہاں سے سلسلہ دو روز پہلے ٹوٹا تھا. مسئلہ یہاں تک ہوا تھا کہ سب مراجے کے فتاوی کچھ کچھ آپ کی خدمت میں پیش کیے گئے تھے. تو اب یہ سوال اٹھتا ہے اس کے اندر کہ جب ولی فقیہ نے وہاں پر ایک حکم جاری کر دیا ہے ایران میں, تو پھر اس کی پیروی تو سارے مجتہدین اور ان کے مقلدین پر بھی واجب ہو جاتی ہے, تو پھر اس میں اتنی بحث میں جانے کی کیا ضرورت ہے؟ تو سب سے پہلی بات تو یہ ہمیں دیکھنا ہوگا کہ رہبر معظم کا یہ مسئلہ فتویٰ ہے یا حکم ہے. اچھا, اس سے پہلے ایک اور چیز کو مد نظر رکھنا چاہیے کہ ہر شخص اس سے واقف نہیں ہے کہ فتویٰ ایک الگ چیز ہوتا ہے اور حکم ایک الگ چیز ہوتا ہے. اس میں ایک فرق ہے. فتویٰ جو ہے مجتہد بحیثیت مجتہد اپنی رائے بیان کرتا ہے, فتویٰ دیتا ہے اور وہ اس کے مقلدین کے لیے ماننا واجب ہوتا ہے. لیکن اگر کوئی مجتہد جامع و شرائط اگر کوئی حکم جاری کر دے تو نہ صرف یہ کہ اس کے اپنے مقلدین پر بلکہ دیگر مجتہدین کے جو مقلدین ہیں ان کے لیے بھی اس کا ماننا واجب ہو جاتا ہے. ایک عمومی مسئلہ جو کہ جس سے عام طور پہ لوگ واقف ہیں, اختصار کے ساتھ وہ یہ بیان کیا جاتا ہے. اگرچہ یہ اتنا بات اور بتا دی جائے کہ مجتہد اگر کوئی حکم جاری کر دے تو عمومی طور پر تو مشہور یہی ہے کہ سب لوگوں کے لیے اس کا ماننا واجب ہو جاتا ہے, لیکن یہ مسئلہ بھی مجتہدین کے درمیان اختلافی, کیونکہ ظاہر علمی بحث ہو رہی ہے, کچھ علمی معاملات ہیں, تو اس کے اندر آپ کو خود ہی یہ والی چیزیں بھی آپ کو معلومات میں آنی ضروری ہیں کہ ہر علمی مسئلے میں جس طرح سے اختلاف ہوتا ہے تو اس مسئلے میں بھی اختلاف ہے کہ مجتہد اگر کوئی حکم جاری کر دے تو کیا سب کو ماننا واجب ہوتا ہے. تو کچھ علماء کا گروہ یہ کہتا ہے کہ نہیں, جیسے خود مرحوم آیت اللہ خود یہ فرماتے تھے جو ان کی کتاب ہے التنقیح فی شرع عروۃ الوثقی, اس کے اندر انہوں نے یہ بات کہی ہے کہ اس بات کی کوئی دلیل نہیں ہے کہ اگر حاکم شرع کوئی حکم جاری کرتا ہے تو وہ جو اس کے مقلد نہیں بھی ہیں ان کو بھی یہ ماننا واجب ہو جائے گا. صرف ایک صورت میں ماننا واجب ہوتا ہے, وہ یہ ہے کہ حاکم شرع کے کورٹ میں اگر کوئی کیس فیصلے کے لیے جائے. اب حاکم شرع جب وہ فیصلہ کر دے گا, اس کے کورٹ میں جو فیصلہ ہوگا, جو وہ فیصلہ سنائے گا, تو سب کو ماننا واجب ہوگا. دیکھیے, مجتہد کے کورٹ میں بہت ساری چیزیں جاتی ہیں, مثلا عورتوں کے طلاقوں کے کیسز جاتے ہیں, مثلا کوئی ہے وہ نان و نفقہ بھی نہیں دے رہا ہے, مثلا ملک سے باہر چلا گیا ہے اور بیوی کو بھی نہیں بلاتا ہے اپنے پاس, مختلف بہانے کرتا ہے. اب وہ بالکل نہ طلاق دیتا ہے, نہ نان و نفقہ دیتا ہے, نہ حقوق ادا کرتا ہے کوئی بھی. اب کیا یہ عورت اسی طریقے سے معطل ہو کے بیٹھی رہے گی؟ اب یہ کیا کرے؟ یہ حاکم شرع کے کورٹ میں جائے. یعنی ہاں, کورٹ سے مراد باقاعدہ کوئی ضروری نہیں کوئی عدالت وغیرہ لگی ہو, کمرہ ہو, ایسا مجتہد کے پاس اپنے کیس کو لے کر جائے. مجتہد بہت ساری تحقیقات کرے گا, اس کے بعد پھر مجتہد مثلا طلاق ولائی جاری کر سکتا ہے. طلاق ولائی یعنی بحیثیت مجتہد اس کے پاس اتنی پاورز ہوتی ہیں کہ وہ طلاق اس سلسلے میں جاری کر سکتا ہے. تو آگا کوئی کہتے ہیں کہ جب کورٹ میں فیصلے کے لیے کوئی چیز جاتی ہے, وہ صرف وہاں سے جو حکم ہوتا ہے وہ سب کو ماننا لازم ہوتا ہے. بہت سارے ایسے انشورنس کے مسئلے بھی ہوتے ہیں. مثلا انشورنس میں آدمی بعض اوقات نومینی کرواتا ہے کہ میں اگر مر جاؤں تو انشورنس کا پیسہ بیوی کو ملے. تو اب تو یہ جو پیسہ ملتا ہے کس کی ملکیت ہوگی؟ کیا یہ وراثہ میں تقسیم ہوگا انشورنس کا پیسہ, یا یہ نومینی کو ملے گا؟ اس میں بھی علماء اور مراجع کا اختلاف ہے. اب مثلاً رشتہ دار گھر میں جو موجود ہیں وہ کہہ رہے ہیں ہم تو ایسے مجتہد کی تقلید میں جو کہتا ہے کہ وہ رسا میں تقسیم ہوگا انشورنس کا پیسہ، بیوی کہہ رہی ہے میں ایسے مجتہد کی تقلید میں ہوں جو کہتے ہیں کہ 9 مہینے کا حق ہوگا تو سارا پیسہ مجھے ملنا چاہیے انشورنس کا، اب ہو جائے گا گھر میں جھگڑا، تقلیدوں کا جھگڑا، اب یہ جائے گا کیس مجتہد کے پاس، مجتہد اب جو بھی فیصلہ سنائے گا وہ سب کو ماننا لازم ہوگا چاہے وہ اس کی تقلید میں ہوں یا تقلید میں نہ ہوں۔ یہ ایک مسئلہ ہے جو کہ جہاں پر حکم نافذ ہوتا ہے، جیسے کہ آگے کوئی فرماتے تھے، البتہ کیونکہ مجتہد کے پاس ایک خاص قسم کی ولایت ہوتی ہے جو ہر مجتہد کے پاس ہے، جس کی ابھی آگے چل کر تفصیل آ رہی ہے۔ یہی وجہ ہے کہ خود ایران کے اندر کتنے ہی مجتہدین ایسے ہیں، یہاں پاکستان میں بہت ساری لڑکیوں کے کیسز وہاں پر جاتے ہیں اس طرح کے طلاقوں کے، وہ طلاق ولائی جاری کرتے ہیں، یعنی ان کے پاس جو ایک خاص ولایت ہے مجتہد ہونے کی، مجتہد جامع شرائط ہونے کی صورت میں، اس میں وہ اپنے اس حق کو استعمال کرتے ہیں اور طلاق کا صیغہ جاری کر سکتے ہیں۔ پاکستانی عدالتوں سے جو طلاقیں ہیں وہ طلاقیں مؤثر نہیں ہوتی، وہ صرف مجتہد جامع شرائط طلاق جاری کر سکتا ہے اس انداز کی۔ اچھا، اب ایک مسئلہ آغائے سیستانی کا آج کل بھی کافی مشہور ہو رہا ہے کہ ان کا جو نظریہ ولایت فقی ہے، تو اس میں آغائے سیستانی یہ فرماتے ہیں کہ اس کے اندر بھی اگر آپ دیکھیں کہ وہ فقیہ عادل جسے عمومی طور پر مومنین کے نزدیک سند قبولیت حاصل ہو، اس کا حکم ان امور میں نافذ مانا جائے گا جس پر انسانوں کی اجتماعی زندگی کا دار و مدار ہے، یہ ان کا نظریہ۔ اچھا، خالی یہ نظریہ عام طور پر ایران کے اوپر بھی اس کا انطباق ہو جاتا ہے بہت سے حوالوں سے، لیکن یہ ویسے عمومی مسئلہ ہے، یعنی کہیں پر بھی کوئی فقیہ عادل ہو اور اس کے مثلا اس ملک میں یا جس جگہ پر وہ ہے وہاں اس کو سند قبولیت حاصل ہو مومنین کے درمیان، تو اس کا حکم ان امور میں نافذ مانا جائے گا جس پر انسانوں کی اجتماعی زندگی کا دار و مدار ہے۔ اجتماعی زندگی کا دار و مدار، یہ اس کے اندر اہم چیز ہے۔ تو اس کے اندر خود ایک بحث ہے کہ مثلا جو زنجیر اور قمزنی کا جو مسئلہ ہے، کیا یہ ان امور کے اندر سے ہے جس پہ اجتماعی زندگی کا دار و مدار ہوتا ہے، یا ایک عام فقہی انفرادی ویسا مسئلہ ہے؟ تو جب مجتہد کوئی قانون بنا دیتا ہے تو اس کی پابندی کرنا واجب ہو جاتی ہے، مثلا کوئی مجتہد ہے اس کے پاس حکومت بھی ہے، اب وہ اس نے اگر کوئی قانون بنا دیا اس قانون کی پابندی کرنا واجب ہو جاتی ہے، اور ان تمام امور میں واجب ہوتی ہے جو آغا سیستانی نے لکھا جس پر لوگوں کی اجتماعی زندگی کا دار و مدار ہوتا ہے۔ دیکھیں اجتماعی زندگی کا دار و مدار کن چیزوں کے اوپر ہے، مثلا وہ کہتا ہے کہ جناب آپ کو کہیں ٹریول کرنا ہے تو پاسپورٹ بنوانا لازم ہوگا، آپ کہیں بھائی پاسپورٹ بنوانا کون سی حدیث کے اندر آیا پاسپورٹ بنوانا واجب، میں تو بغیر اس کے ٹریول کروں گا نہیں، روک دیا جائے گا۔ آپ کہیں میں تو ٹیکس نہیں دیتا یہاں پر، اور جس سے معاشرے کا پورا اجتماعی نظام درہم برہم ہو جائے، ملک کے قوانین ہوتے ہیں، ٹریفک کے قوانین ہوتے ہیں، مکانوں کی خرید و فروخت کرنا ہے، یہ ڈاکومنٹ بنانا ہے، وہ کرنا ہے، حکومتی قوانین کتنے زیادہ حکومتی قوانین، تو جن پر انسانوں کی اجتماعی زندگی کا دار و مدار ہے وہ والے احکام ماننا، وہ اگر فقی کوئی حکم جاری کرتا ہے اور اس کے ہاتھ میں وہاں پر حکومت ہے اور وہ کوئی قانون بنا دیتا ہے تو قانون کی پاسداری کرنا واجب ہو جاتی ہے۔ اچھا، اس کے اندر ایک بات اور تاکہ بات اس لحاظ سے مکمل ہو جائے کہ یہ بالکل قرآن و حدیث کی طرح کا مسئلہ نہیں ہوتا ہے، خود آغا سیستانی نے بھی اپنے جو اور استفتاءات ہیں اس کے اندر بھی یہ بات کہی ہے کہ حاکم شرع کا حکم کو کوئی دوسرا مجتہد بھی ٹال نہیں سکتا اگر حکم جاری کر دے، البتہ اگر وہ قرآن و سنت کے خلاف حکم جاری کرتا ہے تو پھر اس کا حکم نہیں مانا جائے گا، یا وہ خلاف واقعہ کوئی حکم کی بات پر حکم جاری کرتا ہے تو وہ بھی نہیں مانے جائے گی۔ مثلا بہت ساری اس کی مثالیں بھی ہیں، مثلا اس نے کوئی یعنی واقعی ایسی خطا کر دی ہے، مثلا اس کے کورٹ میں کیس گیا اور اس نے کسی بے گناہ کو مثلا شواہد کی بنیاد پر جو ہے وہ قاتل سمجھ کے اس کو سزا سنا دی، اب دوسرے مجتہد کو اگر یہ بات معلوم ہے وہ خود اصل قاتل سے واقف ہے تو وہ اس کا حکم نہیں مانے گا، یعنی ان امور میں کہ جس میں اس سے خطا اور غلطی واضح طور پر ہوئی ہے وہ حکم نہیں مانا جاتا۔ یہ علمی طور پر ایک میں نے بات بتائی इसका इससे कोई ताल्लुक नहीं है कि जंजीरों को मदनी के मसले से, कि ये बता दिया जाए कि हमेशा बिल्कुल जो उसका हुक्म है यानी कुरान और सुन्नत के खिलाफ नहीं होना चाहिए, और ना आमतौर पर माजाल्ला ऐसा होता है हमारे फुकाह में कि इस तरह से कोई हुक्म जारी करें, और खिलाफ वाकया ना हो तो फिर वो चीज तस्लीम नहीं की जाती। अच्छा, अब ये जो मसला है, और बहुत सारे और कंडीशंस भी ऐसी हैं, जैसे खुद आगा सिस्तानी की अगर आप तौजील मसाइल उठाएं और उसके अंदर के जहां हाकिम के हुक्म को भी नहीं माना जाता, मसलन वो कहते हैं हाकिम शरा के हुक्म से चांद की पहली साबित नहीं होती, सिवाय इसके कि उसके हुक्म से हमें चांद नजर आने का इत्मीनान हो जाए। वो तो किसी चीज से भी इत्मीनान हो सकता है, आप मसाइल के अंदर पढ़े नजूमी की बात से अगर आपको इत्मीनान हो रहा है, किसी साइंसी तहकीक से इत्मीनान हो रहा है, तो आप उसके मुताबिक चांद के मसले को मान सकते हैं ईद का है या रमजान का। यानी खुद के ये चीजें कि हाकिम शरा का हुक्म हर वक्त मानना वाजिब होता है, खुद इसमें भी उलमा में एक इख्तलाफ मौजूद है। जैसे चांद के मसले पे आगा सिस्तानी फरमाते हैं कि हाकिम शरा का हुक्म मानना उससे उसके हुक्म से चांद की पहली साबित नहीं होती। अच्छा, अब यानी वो हुक्म मानना है कि जिससे पूरा निजाम हरज व मरज हो रहा हो, उसने एक हुक्म बना दिया है कि जनाब ट्रैफिक में रेड लाइट के ऊपर रुकना है, अपने आप कहेंगे नहीं मैं तो इस हुक्म को नहीं मानता, कानून तोड़, इस लोगों की इज्तिमाई जिंदगी का दारोमदार है उसके ऊपर, उसने कुछ ऐसे बेनिफिट्स के कानून मफाद आम्मा के सिलसिले में बना रखे हैं, उसकी पाबंदी हर शख्स को करना है चाहे वह कोई मुज्तहिदी क्यों ना हो। यानी वो ऐसे कानून और हुक्म हकूमती की बात है। अच्छा, अब ये मसला जैसे मैंने कहा कि उलमा में इख्तलाफी है, खुद आयतुल्ला बहजत भी इस बात को नहीं मानते थे हाकिम शरा के हुक्म के लिहाज से, बल्कि उनसे सवाल भी किया गया था, उनकी ऑफिशियल वेबसाइट पे भी है कि अगर कानून में जो तस्वीब शुदा है, मसलन मजलिस और शूरा निगेबान ईरान के हवाले से बात हो रही है, जो कानून वहां से है और उनमें और मुज्तहिद के जो फतवे हैं उसके अंदर अगर इख्तलाफ है तो फिर मुकल्लिद की जिम्मेदारी क्या है। तो उन्होंने जवाब दिया कि मुकल्लिद अपने मर्जे तकलीद के मसले के ऊपर अमल करे, उसके फतवे की तरफ रुजू करे। और फिर 105 नंबर जो सवाल है, बल्कि उसके अंदर तो और ज्यादा वाजे तौर पर यानी मुज्तहिदीन का एक इल्मी इख्तलाफ आपके सामने मैं पेश कर रहा हूं कि अगर वली अमर मुसलमान अगर जो है मुसलिमीन अगर कोई फतवा दे या हुक्म जारी करे और मर्जे तकलीद की राय उससे अलग हो या उसका फतवा अलग हो तो मुकल्लिद क्या उसकी क्या जिम्मेदारी। तो उसमें उन्होंने जवाब दिया कि मुकल्लिद अपने मर्जे तकलीद के फतवे की तरफ रुजू करे और खास मवारिद में भी अपने मर्जे तकलीद ही से पूछे। यानी खुद एक इख्तलाफी मसला उलमा के दरमियान चला आ रहा है कि हाकिम शरा अगर कोई हुक्म जारी करता है तो क्या सबको उसकी पाबंदी करना वाजिब होती है। ज्यादातर तो कहते हैं कि वाजिब होती है और कुछ उलमा और मराजे का इसमें इख्तलाफ भी है। अच्छा, अब इसके अंदर एक मसला एक और चीज होता है कि बाज़ औक़ात मुज्तहिद हुक्म विलाई जारी करता है और अगर उसके हाथ में हुकूमत आती है तो वो हुक्म हकूमती भी जारी कर सकता है। देखिए, ये मसला बहुत आम इस वजह से है कि आपको ये मसला समझने में आसानी रहेगी, और जिनको नहीं समझ में आ रहा वो छोड़ें, बस ऐसे ही सुनती रहें। इस तरह और बहुत सारी बातें पिछले दर्श की भी आपके सरों पर से गुजर गई थी, तो इसको भी गुजर जाने दीजिए। वो ये है, एक होता है हुक्म हकूमती और एक होता है हुक्म विलाई। हुक्म विलाई तो हर मुज्तहिद जारी कर सकता है क्योंकि उसके पास विलायत होती है, जिसका भी आगे चलकर तस्कर आएगा। लेकिन अगर वो मुज्तहिद ऐसा है कि उसके हाथ में हुकूमत भी आ गई तो अब वो हुक्म हकूमती भी जारी कर सकता है। और बाकायदा आयतुल्ला सिस्तानी ने इसके अंदर उनसे सवालात पूछे गए हैं, जो शबकत उस सिराज जो वेबसाइट पे कंसुल फतावा, बहुत हजारों आयतुल्ला सिस्तानी के फतवे इस वेबसाइट के ऊपर मौजूद है, उसमें जो तकलीद और फतवे का जो बाब है उसके अंदर सवाल नंबर 246 में ही पूछा है कि वली फकीह की क्या इताअत वाजिब है। और ये जो उसमें कहा जाता है कि जिस पर लोगों की इज्तिमाई जिंदगी का दारोमदार होता है, निजामुल मुज्तमे, इससे क्या मुराद है। तो उसमें आगा सिस्तानी ने ये फरमाया कि इससे मुराद है कि वल मकसूदो बही अल कवानीन, यानी वो कवानीन जो कि हाकिम शरा किसी भी अपनी जिस जगह उसके हाथ में हुकूमत आई है और वो कोई कानून मसलन बनाता है तो उस कवानीन की मुखालिफत जायज नहीं है जिस पर निजाम का दारोमदार है और जिसको अगर तोड़ा जाए तो पूरा निजाम खतरे में पड़ जाएगा। तो देखिए ये इसके अंदर एक बात है कि आपको उस फतवे को आयतुल्ला सिस्तानी के समझना पड़ेगा कि जिसमें निजाम के खलल वाकई होने का तस्कर आ रहा है। फिर आगे भी इसी तरह के बहुत सारे सवाल पूछे गए हैं उनसे, तो उसमें भी यही पूछा गया कि अच्छा खुद एक और बात कि विलायत फकी वाला जो नजरिया बहुत मशहूर, इमाम खुमैनी ने इस पर बड़ा काम किया, तो ये क्या ये मसला खुद तकलीदी है? सब मुज्तहिदीन ही कहते हैं कि जी हाँ ये मसला तकलीदी है, यानी विलायत फकी के इतलाक कहां होगा, वो कोई हुक्म जारी कर दे तो उसको मानना वाजिब होगा या नहीं होगा, ये भी हमें अपने मर्ज तकलीद से जाकर पूछना पड़ेगा। जैसे खुद आगा सिस्तानी से सवाल नंबर 76 में पूछा गया है, तो उन्होंने यही कहा है कि हर ये जो है फिकही मसाइल में से एक है और हर शख्स अपने मुकल्लद की तरफ रुजू करे, यानी मुकल्लद अपने मुकल्लद यानी मर्ज तकलीद की तरफ रुजू करेगा। और फिर वही उन्होंने बात कही कि निजाम जिसके ऊपर सारा दारोमदार हो, इज्तिमाई लोगों के मफाद में एक हुक्म उसने जारी किया है तो उसको मानना सबकी जिम्मेदारी। फिर यह भी कहा गया, बहुत से लोग आमतौर पर यह कहते हैं जैसे कि माकखोई के मुतालिक मशहूर हो गया था कि वो उलामा को सियासत में दखल अंदाजी करना हराम समझते थे, उनसे पूछा गया क्या ये बात सही है, तो उन्होंने जवाब दिया कि ये निस्बत बिल्कुल उनसे देना सही नहीं, वो ऐसा हरगिज नहीं समझते थे। तो बाज़ औक़ात दिमागों में इस तरह के कॉन्सेप्ट होते हैं, फिर अपना वही नजरिया विलायत फकी का बयान किया कि उसके उन तमाम उमूर में उसका हुक्म नाफिज समझा जाएगा जिस पर लोगों की इज्तिमाई जिंदगी का दारोमदार है। और फिर वो ये कहते हैं कि वली फकी से मुराद वो फकी है जो कि जामे और शराइत हो, वो जब हुक्म देगा तो वो नाफिज होता है। और फिर और जगहों पर उन्होंने कहा कि इसमें एक शर्त वो आलमियत भी करार देते हैं। बहुत से उलमा कहते हैं कि आलमियत या फिकही आलमियत मुराद नहीं है बल्कि निजाम को चलाने की आलमियत मुराद है, ये खुद एक इख्तलाफी मसला है। बहरहाल आगा सिस्तानी निजाम को चलाने की आलमियत के लिहाज से बात नहीं कर रहे, वो इल्म की आलमियत के हवाले से बात करते हैं। अच्छा, अब एक और मसला ये पेश आता है कि क्या एक फकी का दूसरे फकी पर हुक्म विलाई जारी होता है? इस बात को भी अक्सर तो कहते हैं कि जी हां, अगर वो कोई हुक्म जारी करता है तो वो नाफिज हो जाता है दूसरे के ऊपर भी, लेकिन एक बड़ी तादाद ऐसी है जो इस बात को नहीं मानती, खुद इमाम खुमैनी भी नहीं मानते थे। वो कहते थे कोई भी फकीह दूसरे फकीह का मौला नहीं हो सकता, ना उसके ऊपर हुक्म विलाई जारी कर सकता है, बल्कि एक गैर अकली बात समझते थे इसको। कुछ उलमा ने कहा कि इससे मुराद ये है कि जिस वक्त तजाहुम का मौका हो उस वक्त के मुतालिक की बात कही जा रही। खैर, लेकिन इस बात को भी छोड़ते हैं। तो ये वाला जो खुद मसला है या इसको अक्सर मुज्तहिदीन नहीं मानते कि एक मुज्तहिद पर दूसरे मुज्तहिद का हुक्म नाफिज हो जाए, जैसे कि आयतुल्ला बशीर नजफी भी फरमाते हैं कि एक वली फकीह का हुक्म दूसरे उसके ऊपर नाफिज नहीं हो सकता दूसरे मुज्तहिद के ऊपर जिसमें उसके फतवे का इख्तलाफ होता है। तो अब देखिए, हुक्म हकूमती यानी जो लोगों की फलाह बहबूद के जो हुक्म मुज्तहिद बनाता है जिस पर इज्तिमाई जिंदगी का दारोमदार होता है, मसलन जैसे मैंने कहा कि ट्रैफिक सिग्नल की पाबंदी करना, ये लोगों की इज्तिमाई से निजाम खलत मलत हो जाएगा, रोजाना एक्सीडेंट होंगे, लोगों की जिंदगी इज्तिमाई जिंदगियों का दारोमदार है। अब कोई लाख कहे कि भाई देखिए मेरे मुज्तहिद का फतवा तो ये है वो ट्रैफिक के कानूनी की पाबंदी मसलन वाजिब करार नहीं देते, उससे ये हुक्म मनवाया जाएगा, हुक्म हकूमती उसने नाफिज कर दिया, कानून बना दिया, अब आप उस कानून को तोड़ नहीं सकते। अच्छा, इसी तरह से कोई मुज्तहिद भी अगर हो, वो कहेगा भाई मेरे तो फतवे के अंदर ये चीज वाजिब ही नहीं है ट्रैफिक के कानून की पाबंदी करना, उससे कहा जाएगा नहीं, तब भी आपको यहां के कानून को मानना पड़ेगा, यानी हुक्म हकूमती के तहत वो उसको मजबूर किया जाएगा कि वो वहां के कानून को माने। अच्छा, अब खुद रहबर मौजम का भी ये फतवा है, बाकायदा leader.ir जो ऑफिशियल वेबसाइट्स में से एक है, उसमें फरमाते हैं कि हर मुकल्लफ पर वाजिब है कि वो वली फकीह के हकूमती अहकामात की इताअत करे चाहे वो फकीह ही क्यों ना हो। हुकूमती अहकाम, वहां पर भी उन्होंने ये नहीं कहा कि मेरे तमाम विलाई अहकामात की इताअत दीगर मुज्तहिदीन को कर रही, हुकूमती अहकामात यानी जो कानून हमने बना दी उसको तमाम अफराद को मानना पड़ेगा चाहे वो उसकी तकलीद में हो या ना हो, हत्ता कि वो मुज्तहिद ही क्यों ना हो, उनको हकूमती अहकाम की इताअत वो करनी पड़ेगी। अच्छा, अब एक मसला है कि जो आम इस्लामी ममालिक हैं, जैसे हम पाकिस्तान हैं और दीगर इस्लामी ममालिक हैं या गैर इस्लामी ममालिक भी हैं, उनके कवानीन का क्या है? देखिए, उनके मुताल्लिक भी सारे उलमा यही बात बयान फरमाते हैं कि वो कवानीन जो मफाद आमा में बनाए गए उनकी खिलाफ वर्जी करना भी हराम है। यानी अभी तो बात ये तो रही एक तरफ के जहां पर खुद विलायत फकी है और एक फकी की हुकूमत वहां पर काम कर रही है, वो कानून कोई बनाता है तो उसकी पाबंदी करना होती, लेकिन जो आम इस्लामी ममालिक हैं जहां किसी फकी की हुकूमत भी नहीं है, हत्ता के बल्कि छोड़ी काफिर हुकूमतें क्यों ना हो, वहां पर भी जैसे खुद रहबर मौजम जैसे पाकिस्तान की जो हुकूमत है इसको गोया एक तरह से मुसलमानों की ट्रस्ट समझते हैं, और मुसलमानों की ट्रस्ट जैसे मस्जिद की कोई ट्रस्ट हो तो उसे आप कोई नुकसान नहीं पहुंचा सकते, कोई माली नुकसान पहुंचाना या किसी तरह का नुकसान पहुंचाना इसको जायज नहीं समझते। और आयतुल्ला सिस्तानी भी फरमाते हैं कि जितने भी और हकूमतें हत्ता कि काफिर हकूमतें क्यों ना हो, चाहे वो पाकिस्तानी हकूमत हो, वो कहते हैं कि यहां के जितने कवानीन ऑलरेडी मफाद आमा में जिस पर इज्तमाही जिंदगियों का दारोमदार है लोगों के, जितने भी कवानीन यहां पर चल रहे हैं जो कि सरीहन इस्लाम के बस खिलाफ वर्जी उसके अंदर ना हो, मैं उन तमाम कवानीन का इमजा करता हूं। यानी गोया वो मैंने इंडोर्स कर दिए हैं, अब ये मेरे कवानीन बन गए हैं और मैं फतवा देता हूं कि उन कवानीन की मुखालफत भी करना हराम। यही वजह है कि आगा सिस्तानी का मुकल्लिद वो तमाम यहां जो कवानीन चल रहे हैं उनकी पासदारी भी करे, और खुद रहबर मौजम का जो मुकल्लिद है वो भी, मसलन वो कोई धोखा नहीं दे सकता किसी को, बिजली चोरी नहीं कर सकता, पानी का बिल नहीं बचा सकता, और ट्रैफिक सिग्नल के जो कवानीन हैं उनकी मुखालफत नहीं कर सकता, तमाम वो कवानीन के जो के मफाद आमा में बनाए गए हैं उनकी मुखालफत करना हराम है। इसी तरीके से बहुत सारे लोग इमिग्रेशन के लिए अप्लाई करते हैं काफिर मुल्कों में, ये भी सवाल उनसे पूछे गए कि हम कोई गलत बयानी करके इमिग्रेशन के लिए कोई उसमें गलत बयानी कर दें, झूठ चीज अपने आप को शो कर दें, तो उन्होंने कहा ये तमाम बातें हराम है, हत्ता कि इमिग्रेशन लेने के लिए भी काफिर हकूमतों को भी इस अंदाज के वहां के कवानीन की मुखालिफत करना ये जायज नहीं। यानी वो कवानीन जो मफाद आमा में बनाए गए और सरीहन इस्लाम के खिलाफ नहीं। तो अब मसला ये है कि क्या हकूमती कवानीन की मुखालफत हो सकती है? तो जवाब है कि जी नहीं, हकूमती कवानीन की मुखालफत नहीं की जा सकती। अच्छा, ईरान में कमाजनी के सिलसिले में कानून बना दिया गया है और एक हुक्म हकूमती जारी किया गया है। अब ये एक वहां पर काबिल सजा जुर्म भी है, 6 महीने की कैद, 1 साल की कैद या कोड़ों की सजा, ये बाकायदा वहां पर कानून बना दिया गया है। तो इसकी पाबंदी वहां तमाम लोगों से करवाई जाएगी, ख्वाह वो आगे रहबर के मुकल्लिद हों या ना हो। अच्छा, अब ये खुद ये तो वहां के उनके पॉइंट ऑफ व्यू से मैंने बताया, आगे रहबर और वली फकीर जो अहकाम जारी करता है। अच्छा, लेकिन अब कितने ही मराजे ऐसे हैं कि वो ये कहते हैं कि इसमें उनका इख्तलाफ है, वो कहते हैं कि ठीक है इज्तमाही जिंदगियों पर जो दारोमदार है लोगों के मफाद आमा की जो चीजें हैं जिससे निजाम हरज व मरज हो रहा है उसमें तो है ये कानून नाफिज हो जाएगा, लेकिन जो उसके अलावा मसले हैं, मसलन मजहबी मामलात हैं या मसलन शायर हुसैनिया का मसला है, फुकाह की एक अच्छी बड़ी तादाद है जो ये कहती है कि इस सिलसिले में अगर कोई हुक्म जारी हो जाए तो शायर हुसैनिया पर उसका इतलाक नहीं होता। यानी हाकिम शरा के हुक्म में और महाराज तकलीद के फतावा में अगर इख्तलाफ हो जाए, देखिए मैं दोनों तरफ के पहलू आपके सामने पेश कर रहा हूं, वो वाला पहलू आपने अभी सुना कि नहीं वो हुकूमती कानून है वो तो मानना पड़ेगा, और फुकाह अक्सर कहते भी हैं कि जो हुकूमत ने जाहिर एक निजाम को बचाने के लिहाज से जो एक कानून वहां के लिए बना दिया उसकी पैरवी करना है, लेकिन क्या शायर हुसैनिया पे उसका इतलाक होता है या नहीं? खुद आयतुल्ला बहजत उनकी जो इस्तफ्तात की किताब है मजमुआ है उसकी जिल्द नंबर 1 सफा 36 सवाल नंबर 105 उसमें यही बात पूछी गई है कि हाकिम वली अमर मुस्लिमीन अगर कोई हुक्म या फतवा जारी कर दे और उसका टकराव हो जाए मुज्तहिद आलम के फतवे से तो मुकल्लिद की क्या जिम्मेदारी है? तो उन्होंने वही जवाब दिया कि मुकल्लिद की जिम्मेदारी है कि अपने मर्जे तकलीद के मसले पर अमल करे और खास मवारिद में भी उसी से सवाल करे कि मैं क्या करूं, उसी से जाकर पूछे, वो फिर जो हल बताएगा वो उसे करना पड़ेगा। यानी एक इख्तलाफी नोट उनका है कि वो इस बात को उस तौर पर नहीं मानते। اسی طریقے سے آیت اللہ شیخ اساق فیاض ان سے بھی یہ سوال پوچھا گیا کہ حاکم شرع اگر حکم جاری کر دیتا ہے شاعر حسینیہ میں تو کیا سب کے اوپر نافذ ہوگا؟ تو ان کا جواب یہ آیا وہاں سے کہ یہ ان موضوعات ہی میں سے نہیں ہے کہ جس میں حاکم شرع حکم جاری کرے، اور شاعر حسینیہ مستحب اور محبوب عند اللہ تعالیٰ ہیں، تو اس میں اس کا حکم نافذ نہیں ہوگا کیونکہ ان یہ ان موارد ہی میں سے نہیں. اسی طریقے سے آیت اللہ شیخ جواد تبریزی الانوار الہیہ فی مسائل الاعتقادیہ کے اندر انہوں نے باقاعدہ اس مسئلے کو یہی بات ان سے پوچھی گئی کہ اگر حاکم حکم ولائی جاری کر دے نافذ کر دے تو کیا تمام مسلمانوں کو اس کو ماننا پڑے گا، حتیٰ کہ جو اس کی تقلید میں حاکم کی نہیں ہے ان کو بھی؟ تو انہوں نے جواب دیا کہ مکلف اس مسئلے میں بھی شاعر حسینیہ کی اور تمام مسائل میں اپنے مجتہد جامع شرائط کے فتوے کی طرف رجوع کرے. اب یہ اختلافی ہوئے تاکہ آپ کے سامنے ایک چیز رہے، اور یہ ان کی اس کتاب کا باقاعدہ اس میں انہوں نے تنفیذ الحکم الحکم الولائی یہ باقاعدہ اس کا عنوانی ہے کہ وہ اگر کوئی حکم جاری کرتا ہے. اور اسی طریقے سے آیت اللہ یوسف مدنی تبریزی ان سے بھی یہ مسئلہ جب پوچھا گیا کہ حاکم شرع اگر حکم جاری کرتا ہے تو اس کے مقلد جو نئی بھی ہیں ان کو بھی اوپر بھی کیا حکم لگے گا یا نہیں، تو انہوں نے کہا کہ فی جملہ یعنی مجموعی طور پر شاعر حسینیہ جو عام طور پر مومنین کے درمیان متعارف ہیں عام طور پر، وہ تو ضروریات مذہب شیعہ میں سے ہیں، اس میں تقلید کی حاجت بھی نہیں. لیکن وہ باتیں جو فقہا کے درمیان مورد بحث ہیں، مثلا شق الراس کی یوم العاشورہ یعنی عاشورے کے دن اپنے سر کو شگافتہ کرنا، مثلا قمع زنی کرنا اور اس طرح کی دوسری باتیں، اس میں ہر شخص کو چاہیے کہ وہ اپنے مرجع تقلید کی طرف رجوع کرے. یعنی شاعر حسینیہ کے سلسلے میں مجتہد اگر کوئی حکم جاری کرتا ہے تو اس پہ اکثر علماء نے اس کے اوپر اعتراض کیا ہے اور کہا کہ اس کی یہ بات ٹھیک ہے مجموعی طور پر، جس سے نظام متاثر ہو رہے ہیں وہ تو بات مانی جائے گی، لیکن وہ کہتے ہیں اس سے اجتماعی نظام متاثر کوئی نہیں ہو رہا ہے، لہٰذا اس میں حکم اس کا نہیں مانا جائے گا. اور ایک خود جو قوم کے مراجع میں سے ہے کہ آیت اللہ صادق روحانی، صادق شیرازی نہیں جس یہ الگ ہیں، صادق روحانی، انہوں نے تو باقاعدہ اپنی کتاب میں جس میں تقلید اور عقائد کے متعلق تقریباً جو ہے وہ 1000 کے قریب فتوے اور سوالات ہیں، تو ان سے تو باقاعدہ پوچھا گیا کہ آپ کی سلسلے میں کیا رہے، آج کل کے زمانے میں قمع زنی کرنی چاہیے یا نہیں کرنی چاہیے، جبکہ مرشد جمہوریہ اسلامی سید علی خامنہ نے مسلمانوں پر باب ولایت فقیہ کے لحاظ سے حکم جاری کیا. تو انہوں نے کہا کہ اس کے باوجود بھی تدبیر کا جو حکم ہے وہ جائز ہے اور شاعر حسینیہ میں سے ہے اور ولایت فقیہ اس کو حرام نہیں کر سکتی. یعنی یہ ان کا ایک اختلافی نوٹ ہے جو کہ انہوں نے اس کے اندر اپنے اختلاف جو ہے وہ نوٹ کروایا ہے. اسی طریقے سے آیت اللہ سعید الحکیم نے بھی اس علمی مسئلے کے اندر ایک اختلاف کیا ہے، اور انہوں نے بھی یہی کہا کہ اس مسئلے میں بھی اور تمام مسائل میں مجتہد اپنے جو مقلد ہے وہ اپنے مرجع تقلیدی کی طرف رجوع کرے. اور آیت اللہ سیستانی نے بھی الانتصار جو کہ آیت اللہ شیخ علی القرآنی کی کتاب ہے، اس کی جلد نمبر 9 اور فصل نمبر 8 میں آیت اللہ سیستانی کا ایک فتویٰ موجود ہے. ان سے یہی پوچھا گیا کہ آغای سیستانی دیکھیے ابھی گزرا کہ جو مسلمانوں کی اجتماعی زندگی کا دار و مدار جن چیزوں کے اوپر ہو، کیا اس میں اس کا حکم مانا جائے گا؟ تو ابھی آپ نے سنا انہوں نے کہا اجتماعی زندگی میں مانا جائے گا. اب پوچھا ہے کہ شاعر حسینیہ میں اگر حکم جاری کر دے کوئی مجتہد تو کیا یہ سب پر نافذ ہوگا جو اس کے مقلد نہیں بھی ان پر بھی؟ جواب وہاں سے ہی آیا کہ ہر شخص کو چاہیے کہ اپنے مرجع تقلید کے مسئلے پر عمل کرے. یہ انہوں نے شاعر حسینیہ میں اس بات کو تسلیم نہیں کیا. بہرحال رہبر معظم کو وہی نظریہ ہے اور وہاں پر حکومت اسلامی اس لحاظ سے قائم ہے، اب وہاں قانون بن چکا ہے، فرماتے ہیں ہر مکلف پر واجب ہے کہ وہ ولی فقیہ کے حکومتی احکامات کی اطاعت کرے. اچھا دیکھیے ایک مسئلہ یہ کہ کیا ہر مجتہد کے پاس ولایت ہوتی؟ دیکھیے جیسے ابھی آغا سیستانی نے کہا فقیہ مقبول، فقیہ مقبول کی کیا معنی؟ وہ یہ فرماتے ہیں کہ دیکھیے جب تک کہ فقیہ عوام میں مقبول نہیں ہوگا اس کے حکم کو لوگ کیسے مانیں گے. حضرت امیر المومنین علیہ الصلوۃ والسلام صلی اللہ علیہ وسلم نے خلافت کی تمام خواص کی طرف سے جو پیشکشیں آئی تھیں ان کو مسترد کر دیا تھا. جب تک کہ مکمل عوامی مقبولیت حاصل نہیں ہوگی اور لوگ مولا کے تمام فرامین اور قوانین کو ماننے کو تیار نہیں ہو گئے تب تک مولا نے اس حکومت کو قبول نہیں کیا. ایسا مجتہد جس کو کوئی وہاں پر قبول ہی کرنے کو تیار نہ ہو وہ اپنے حکم کو کیسے نافذ کرے گا. جب بھی آغا سیستانی اپنے فتاوے کے اندر ہی لکھتے ہیں کہ فقیہ مقبول اس کو ہونا چاہیے, تو وہ یہی فرماتے ہیں. اچھا, ہر مجتہد کے پاس ولایت ہوتی ہے, یہ تو خود کتاب البیع میں امام خمینی نے جلد نمبر 2 صفحہ نمبر 517 میں لکھا ہے کہ وہ ہر فقیہ کے پاس ہے, جو پیغمبر سے اور آئمہ سے جو ولایت آئی ہے وہ ہر فقیہ کے پاس یکساں طور پر موجود ہے. بس یہ کہ اس کے پاس اضافی طور پر اگر حکومت بھی آ جاتی ہے تو ظاہر ہے وہ بھی آپ نے سنا کہ وہ پھر حکومتی قوانین کا اجرا بھی کر سکتا ہے. تو یہ اگر ولایت کے ساتھ حکومت بھی آ جائے. اچھا, اب دیکھیے, وہ جو قوانین بنا دے گا اسے ماننا واجب ہوگا. گھر میں قوانین نہیں چلتے کیا؟ میں ویسی بات کر رہا ہوں ذرا فقہی مسئلے سے ہٹ کر. گھر میں مثلا دیکھیے, ابا کا قانون چلتا ہے, مجھے خود یاد پڑتا ہے, والد ہمارے مرحوم خدا غریق رحمت کرے ان کو, وہ مثلا رات کے 10 بجے 9 بجے کسی کو بھی کہتے تھے کہ بس آخری ٹائم یہ, اب میں ان کے پاس فتوا لے کے پہنچ جاؤں, دیکھیے کہیں پہ کسی مجتہد نے نہیں لکھا ہے دیکھیے توزیع مسائل کے رات کو 10 بجے گھر آ جانا واجب ہے میرے لیے. تب بھی ابا کہیں گے نہیں, دادا اگر گھر میں موجود ہیں وہ کہیں گے دادا گیری چلے گی اس معاملے میں, اور بس جو ہم نے قانون بنا دیا اس کو نافذ کرنا پڑے گا. تو دیکھیے, بعض اوقات یہ ہوتا ہے کہ گھر میں ایک الگ طرح کی چیز, جیسے اسماعیل دیوبندی ایک ذاکر گزرے ہمارے, وہ کہتے تھے مجھے یہ پتا نہیں چل پاتا تھا کہ اہل بیت میں اور یاروں میں کیا فرق ہے. تو کہنے کہ ایک بات سے مجھے اندازہ ہو گیا, ایک دفعہ میں نے اپنے ابا سے کہا کہ ابا میں اپنے یاروں کو گھر لانا چاہتا ہوں, تو ابا نے جوتی اٹھا کے جو میری مار لگائی ہے تو اس سے مجھے پتا چلے گا کہ اہل بیت کون ہوتے ہیں اور یار کون ہوتے ہیں. یار وہ ہوتے ہیں جو گھر میں نہیں آ سکتے, نہیں اب گھر میں ابا نے قانون بنا دیا مثلا. تو دیکھیے, بالکل اسی طریقے سے آغا سیستانی نے کہا کہ اگر وہ کوئی قانون اجتماعی طور پر وہ دیکھ رہا ہے کہ اس کے ایسا قانون کہ جس سے ایک ملک کا نظام ہرج مرج ہو رہا ہے, جس پہ لوگوں کی اجتماعی زندگی کا دار و مدار ہے, اس قوانین کو ماننا واجب ہے. اس کے علاوہ جو قوانین ہیں جس میں فقہی مسائل ہیں, کیونکہ یہ بھی خود ایک فقہی مسئلہ ہے, تو وہ کہتے ہیں کہ ان امور کے اندر نافذ سمجھا جائے گا جس پہ لوگوں کی اجتماعی زندگی کا دار و مدار ہے. اچھا, ایک چیز اور بھی کہتے ہیں آغا سیستانی, وہ یہ کہتے ہیں کہ اس کے ساتھ ساتھ اس فقیہ جامع الشرائط کے پاس عالمیت بھی ہونی چاہیے الگ سے عوامی ملکیت کے نام سے. جا کے آپ ان کی توزیع المسائل کے اندر دیکھیں گے تو یہ آپ کو یہ بھی فتویٰ ملے گا, اور باقاعدہ ایک فتویٰ انہیں کی اپنی ویب سائٹ کے اوپر بھی, بلکہ ایک اخبارات کی جو ایک رپورٹ اس کے اندر آتی ہے اس میں بھی یہ ہے کہ وہ امور عامہ کہ جو کہ نظام جامع یعنی ملک کا جن کے اوپر دار و مدار ہو, اور معاش مردم یعنی لوگوں کی اکانومکس, اب ٹیکس کے قوانین ہیں, ملک کی جو معاشیات ہے وہ کیسے چلے گی, اس میں جو بھی قوانین ہوں گے اس کو ماننا پڑے گا, یہ سب پر نافذ ہوں گے. لیکن یہ الگ مسئلے ہیں, اور دینی اور فقہی مسئلے جو ہیں وہ الگ ہیں, اس میں مجتہدی کی بات آغا سیستانی فرماتے ہیں کہ وہ چلے گی. تو ولایت اور حکومت اگر کسی مجتہد کے پاس آ جائے, تو ابھی آپ نے کہا کہ ابھی آپ کے سامنے پیش ہوا کہ پھر وہ تمام کو ماننی پڑتی ہے, کیونکہ وہاں پر قانون نافذ ہو گیا, قانون کی مخالفت نہیں کر سکتے. چاہے اگر کوئی مجتہد اختلافی نوٹ بھی اس کا کیوں نہ ہو, تب بھی وہاں پر اس کی بات نہیں چلے گی, اور وہاں پر اس سے قانون لازمی طور پر منوایا جائے گا. اچھا, اب ایران میں باقاعدہ حکم حکومتی جاری ہو گیا اور قانون بن گیا کہ اب سزا ملے گی جو بھی یہ قمع ذہنی وہاں پر کرے گا یا خونی ماتم کرے گا. اچھا, اب ایک مسئلہ یہ ہے کہ کیا یہ حکم حکومتی, یا اگر ہم اس کو حکم ولائی بھی کہتے ہیں, کیا یہ صرف ایران کی حد تک ہے؟ اچھا, اب دیکھیے ایک مسئلے کو اور سمجھنا پڑے گا. جیسے کہ ابھی چاند کا مسئلہ آپ کے سامنے آیا کہ حاکم شرح کے حکم کی اس میں کیا حیثیت ہے, کیا پورے, کیونکہ جب ایک یا دو شہروں میں بھی وہاں پر چاند نظر آتا ہے تو حاکم شرح حکم جاری کر دیتا ہے ایران میں, اور پورے ایران میں عید ہو جاتی. اچھا, اب پورے ایران میں اس کا اطلاق ہو جاتا ہے, اگرچہ اس کے اندر بھی آپ نے سنا کہ آغا سیستانی نہیں مانتے, آغا خوئی وغیرہ نہیں مانتے کہ حاکم شرح کے اس حکم کی حیثیت نہیں ہوتی. اگر وہ جاری کر بھی دے تب بھی آپ کو اس کا وہ حکم نافذ نہیں سمجھا جائے گا. تو وہاں کے فقہا بھی یہ کہتے ہیں, مثلا آیت اللہ مظاہری سے یہ بات پوچھی گئی کہ اگر ولی فقیہ اعلان کر دے کہ کل عید ہے, اور ریڈیو ٹی وی سے بھی اعلان ہو جائے کہ فقط چند شہروں کے اندر چاند نظر آیا ہے, तो क्या ये ईद पूरे मुल्क के ऊपर जारी हो जाएगी या सिर्फ उन शहरों के अंदर जहां पर चांद नजर आया था? तो जवाब में उन्होंने कहा कि हुक्म वली फकी पूरे ईरान के ऊपर हुज्जत है, उसका निफाज, और सब लोग यानी उस पूरे ईरान पर, यानी वो उलमा के जो कि वली फकी के हुक्म को चांद के मसले में नाफिज समझते हैं, वो पूरे ईरान पर नाफिज समझते हैं। बहुत सारे लोग इससे क्या करते हैं कि ईरान में चांद नजर आ गया, चांद नजर आने से मुराद उनको ये नहीं पता होता कि शहर में नजर आए, क्योंकि वहां वली फकी हुक्म जारी करके पूरे ईरान पर इतलाक करता है। लेकिन पाकिस्तान के लोगों के लिए वो हुक्म नहीं होता, वो फकत और फकत ईरान के लोगों के लिए होता है। जैसे कि खुद आयतुल्ला मज़ाहिरी ने अपने फतवे में ये चीज कही है कि हुक्म वली फकी बराए हुमा ईरान हुज्जत अस्त, पूरे ईरान के ऊपर उसका हुज्जत है। लेकिन दीगर ममालिक में बहुत सारे लोग कहते हैं कि पूरी दुनिया में अब उस चांद के मुताबिक अगर ईरान के अंदर चांद हो गया है, वली फकी ने हुक्म जारी किया, तो पूरी दुनिया पर उसका इतलाक होगा। ये मसला सही नहीं, यानी चांद का ये मसला फकत ईरान के लिए वो देते हैं ये वाला हुक्म, और ईरान की हद तक ही रहता है। पाकिस्तान वाले लोग वही अब उफक वाले मसले के तहत जो भी उनके मर्जी तकलीद का मसला है उसके मुताबिक अमल करेंगे। और आगे सिस्तानी ने तो कहा कि हुक्म हाकिम शरा के हुक्म से चांद की पहली साबित नहीं होती। अच्छा, अब इसके अंदर एक मसला ये आता है, एक बाकायदा ईरान में एक बहस है, इख्तियारात वली फकी दर खारिज अज मरजहा, वली फकी के इख्तियार सरहदों से बाहर, सरहदों से बाहर। अभी आपने ये सुन लिया कि देखिए ईरान की हद तक तो उनका हुक्म नाफिज हो जाएगा, लेकिन क्या वली फकी ने अगर कोई हुक्म हकूमती जारी किया है मसलन कामा जनी के लिए, तो यहां पर एक मसला पेश आता है कि क्या वो पाकिस्तान के या दुनिया के दीगर ममालिक में रहने वालों के ऊपर भी ये चीज जारी होगी, इस हुक्म को माना जाएगा हुकूमती ईरान को या नहीं? देखिए इस मौजू पर के वली फकी के इख्तियारात सरहदों से बाहर कितने हैं, इस पे हमारे बहुत से उलमा ने इस पे काम किया है। आयतुल्ला तकी मिसबा यजदी हैं, आयतुल्ला जवाद आमली हैं, और बहुत सारी इन्होंने बहसें की और बहुत सारी शिकें बनाई। लेकिन अगर वो जो कुछ भी है वो बहरहाल ये उनके अपने जो नजरियात हैं, लेकिन जो दीगर उलमा हैं वो ये बात कहते हैं कि मसलन जैसे कि आयतुल्ला मज़ाहिरी से भी एक बात सवाल पूछा गया, इससे आपको अंदाजा होगा कि इस ये हुक्म यहां पर नाफिज होगा या नहीं होगा। उनसे पूछा गया कि छुप कर कमाजनी करने का एक सवाल है कि मैं 22 साल का नौजवान हूं, आज़रबाईजान शर्की के अंदर रहता हूं जो ईरान का हिस्सा है, सवाल यह है कि क्या मैं लोगों की निगाहों से दूर होकर छुप कर कमाजनी कर सकता हूं, यानी ईरान के अंदर है, इससे कोई कानून भी कोई मुतासिर उस लिहाज से मुतासिर नहीं हो रहा है कि वो छुपकर कर रहा है, लोगों की इज्तिमाई जिंदगी के लिहाज से भी कोई ऐसा मसला पेश नहीं आ रहा है। वो कह रहा है मैं छुपकर लोगों की निगाहों से मसलन घर के तहखाने में भी करने लगे, तो जवाब उनका यह है कि चू दर जमहूरी इस्लामी ममनू बायद अमल नशवत, क्योंकि ये काम जमहूरी इस्लामी ईरान में मना है, इस ईरान में जमहूरी इस्लामी में मना है, लिहाजा इस अमल को ना किया जाए। इसका मतलब है कि हुक्म हकूमती जो है वो सिर्फ और सिर्फ ईरान के ऊपर ये मसला नाफिज होगा, वरना तो उनको कहना चाहिए था आयतुल्ला मज़ाहिरी को कि ये क्योंकि तो पूरी दुनिया में तुम कहीं पे भी नहीं कर सकते हो तो करना हराम है, लेकिन उन्होंने फतवे के अंदर इस बात को जिक्र किया है क्योंकि ये जमहूरी इस्लामी में मना है, बाहर वालों का उनको पता है कि ये हुक्म वहां नहीं जाता। और बाकायदा जिनकी ऑफिशियल वेबसाइट है आयतुल्ला मज़ाहिरी की, उसके ऊपर भी आपको पूरा ये वाला मसला उनवान कमाजानी दरखफा छुप कर कमाजानी करना उसके अंदर आपको मिल जाएगा। अच्छा, खुद आयतुल्ला इसहाक फैयाज से पूछा गया, वो जो पिछली मरतबा भी आया था, कि मैं डेनमार्क में जिंदगी गुजारता हूं, क्या इजाजत है कि मैं कमाजनी कर लूं? तो उन्होंने कहा कि ये शायर हुसैनिया में से है और जायज है और कोई हर्ज नहीं इसको करने में, इससे फर्क नहीं पड़ता है कि मगरबी मुल्क हो या मशरकी मुल्क। देखा जाए तो अगर हुक्म वली फकी जो हुक्म हकूमती है अगर ये ईरान से बाहर भी नाफिज होता तो आयतुल्ला इसहाक फैयाज को कहना चाहिए था कि भाई डेनमार्क में तुम हो तो क्या फर्क पड़ता है इससे, उनका तो हुक्म मानना तुम्हारे लिए वाजिब है क्योंकि हुक्म हुकूमती जारी हो चुका। लेकिन जाहिर है कि हुक्म हुकूमती ईरान नाम ही है उसका, हुक्म हुकूमती उन्होंने जारी किया है, कानून बनाया है, और कानून सिर्फ और सिर्फ ईरान के लोगों के ऊपर जारी होगा, ईरान से बाहर ये वाला कानून जारी नहीं होता। अच्छा, अब इससे ज्यादा अच्छा ये आयतुल्ला इसहाक फैयाज की जो ऑफिशियल वेबसाइट है उसमें मसाइल एतिकादी के अंदर जाए तो ये वाला मसला आपको वहां पर लिखा हुआ मिल जाएगा, उसी का स्क्रीनशॉट है। اچھا آیت اللہ سیستانی سے بھی یہ بات پوچھی گئی، ویسے تو بہت ساری شکیں ہیں لیکن صرف ایک کہ اگر جو دوسرا مجتہد ہے وہ ملک سے باہر ہے یا دیگر مقلدین کے جو مجتہدین کے مقلدین ہیں وہ کسی اور ملک میں رہتے ہیں تو کیا اس کا حکم حاکم شرع کا دوسری جگہ پر نافذ ہوگا؟ تو انہوں نے یہ جواب دیا کہ مجتہد جو ہے جو فقی ہے وہ اپنا وظیفہ شرعی بھی خود معین کرے گا اور اپنے مقلدین کا وظیفہ شرعی بھی وہ خود معین کرے گا اور کوئی دوسرا اس کا وظیفہ شرعی مقرر نہیں کر سکتا۔ تو یہ واضح طور پر ان کا بھی ایک مسئلہ ہے۔ اچھا ایک مسئلہ جس سے بات بالکل واضح ہو جاتی ہے وہ آیت اللہ ناصر مکارم شیرازی کا ہے، جس سے واضح طور پر ان سے یہی والا مسئلہ پوچھا گیا ہے کہ ایک شخص، انہوں نے کہا ان سے پوچھا گیا سوال کہ ایک شخص کسی ایسے ملک کے اندر زندگی گزار رہا ہے جہاں قوانین اسلامی کی رعایت نہیں کی جاتی، مثلا ترکی میں رہتا ہے اور ولایت فقی پر اعتقاد بھی رکھتا ہے، تو آیا از قوانین کشور ترکیہ بایا طبیعت بکنت یا ولایت فقی؟ اب وہ ترکی میں رہتے ہوئے ولی فقی کے قوانین کو مانے گا یا ولایت فقی ولی فقی کے قوانین کو مانے گا یا ترکی کے قوانین کو؟ اور دوسرا سوال یہ کہ آیا دائرہ ولایت فقی مختص با کشور ایران است؟ تو جواب انہوں نے یہ دیا کہ کیونکہ ولی فقی کو خبرگان انتخاب کرتی ہے جو وہاں کا ایک ادارہ ہے، اور خبرگان کو ایران کے لوگ منتخب کرتے ہیں، اس وجہ سے بنابراین ولایت فقی مربوط با کشور ایران میں شود ولی فتوی مرجع تقلید برائے ہما در ہر جا معتبر است۔ تو انہوں نے کہا کہ جو ولایت فقی کا جو اس طرح کے جو حکم ہوتے ہیں یہ صرف حکومت کشور ایران ملک ایران کے لیے ہیں، لیکن مرجع تقلید کا فتویٰ ہر جگہ ہر مقام کے اوپر معتبر ہے، ہر شخص جہاں جہاں اس کے مقلد پائے جاتے ہیں اس کے اوپر۔ تو واضح طور پر آیت اللہ ناصر مکارم شیرازی نے، اگر آپ ان کی آفیشیل ویب سائٹ پہ بھی جائیں تو اس میں ولایت فقی کے سیکشن کے اندر جائیے گا اور اس کے بعد وہاں پر یہ آپ کو مسئلہ لکھا ہوا اوپر ملے گا۔ اور اسی طریقے سے حکم حکومتی برائے مقلدین مراجع دیگر جو دوسرا مسئلہ ہے، اس میں بھی انہوں نے کہا ہے کہ حکم حکومتی کی اطاعت کرنی پڑے گی، یعنی ایران کی حد تک یہ حکم رہے گا، ایران سے باہر یہ والا حکم اس کا اطلاق نہیں ہوتا۔ اچھا ہو سکتا ہے کہ دیکھیے اس کی جزیات میں بھی اختلاف ہو، علماء کے اور بھی اختلافی اس کے اندر فتوے وغیرہ آ جائیں، تو لیکن ان تمام نے واضح طور پر ابھی تک کسی بھی جگہ ایسا کوئی فتویٰ موجود نہیں ہے کہ رہبر نے کہا ہو کہ پوری دنیا کے تمام مسلمانوں پر میں اس کا اطلاق کرتا ہوں، کسی بھی جگہ یہ نہیں۔ اور اگر کہہ بھی دیں گے تو یہ آپ کو اپنے مرجع تقلید سے جا کر پوچھنا پڑے گا کہ ان کے ایران سے باہر جو احکامات ہوتے ہیں اس کی پاسداری کرنا ہے یا نہیں۔ اچھا اب کچھ لوگ یہ کہتے ہیں جو اس پہ ذرا ان کی ریسرچ ہے، تو یہ کہتے ہیں کہ دیکھیے پاکستان اور انڈیا یا جو اس طرح کے جو ممالک ہیں خاص طور پر، تو یہاں پر قمع زنی کے خلاف کوئی قانون بھی حکومت کا نہیں ہے اور حکومتی قوانین کے لحاظ سے یہ عمل جائز بھی ہے، تو اگر ایران اپنے قوانین کو یہاں پر نافذ کرے گا تو گویا یہ سمجھا جائے گا کہ ایران دیگر ملکوں کے قوانین میں مداخلت کرتا ہے، جبکہ ایران کے اپنے آئین کے اندر یہ بات واضح طور پر لکھی ہوئی ہے کہ ایران دوسرے ملکوں کے قوانین میں مداخلت نہیں کرے گا، یہ اس کے اپنے آئین کے اندر موجود ہے۔ تو اچھا دیکھیے اگر کوئی شخص مثلا پاکستان میں قمع زنی کرے اور مثلا وہ ایران چلا جائے اور ایران جا کر ثابت ہو جائے کہ اس نے قمع زنی کی ہے، تو کیا ایران میں پکڑ کر اس کو سزا دی جائے گی؟ نہیں، وہ نہ اس کو پکڑیں گے نہ سزا دیں گے، کیونکہ یہ انہوں نے ایران کے کسی قانون کی مخالفت نہیں کی اس شخص نے، یہ قمع زنی کر کے آیا مثلا پاکستان سے، لیکن یہی پاکستانی اگر وہاں پر ایام اعظم میں پہنچ جائے اور وہاں جا کر قمع زنی شروع کر دے، اب قانون اس کو گرفت میں لے لے گا، کیونکہ تم نے حکومت ایران کے قانون کی مخالفت کی، یہاں قانون بن چکا ہے، تم نے یہاں اس کی مخالفت کیسے کی؟ لیکن یہی اگر یہاں پاکستان سے کر کے جائے اور حاکم شرع کو ثابت بھی ہو جائے کہ اس نے پاکستان میں قمع زنی کی، تو اگر ان کا حکم یہاں پر بھی نافذ ہوتا تو یہ وہاں اس کو پکڑ لیا جاتا، لیکن نہیں پکڑا جاتا۔ تو یہ تمام چیزیں ایسی ہیں کہ جس کا خیال رکھنا چاہیے کہ اس سے باہر یہ نافذ نہیں ہوتا ہے، صرف ایران کی حد تک ہے۔ اچھا اب ایک چیز اور لوگ لے کر آتے ہیں اس میں، وہ یہ ہے مسئلہ کہ آیت اللہ مرزا حسن شیرازی جنہوں نے تمباکو والا فتویٰ دیا تھا، لوگ کہتے ہیں پھر ان کا فتویٰ تو پوری دنیا کے اوپر جو انہوں نے حکم جاری کیا تھا پوری دنیا پر نافذ تھا، तो उन्होंने फिर ईरान से बाहर ये फतवा या हुक्म किस तरीके से नाफिज किया था, जबकि वली फकीह का हुक्म आप कह रहे हैं कि सिर्फ उस जिस जगह उसके कानून का नफाज होता है, जहां उसकी हुकूमत कायम है, उसकी सरहदें जहां तक उसका हुक्म जाता है, सिर्फ वहां तक नाफिज होता है। तो आयतुल्ला मिर्जा हसन शिराजी जब इन्होंने तंबाकू का देखिए फतवा जारी किया था, और बहुत पावरफुल शख्सियत थी, बादशाह उस जमाने में शाह नासिरुद्दीन काचार जो बादशाह था, उसने जब सुबह उठ के हुक्का मांगा, आनी पहले ये बता दूं, ये जो उनका फतवा है ये इनकी अपनी तहरीरी के अंदर लिखा हुआ है कि जितने भी तंबाकू है और जितनी भी दुखानियात हैं, यानी जो धुएं वाली जो जितनी भी चीजें हैं जो पी जाती हैं आमतौर पर, वो उन सबको हराम करार देता हूं, और